यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। अनशनरत डाक्टर गोविन्द केसीसँग आज सरकारले औपचारिक वार्ता गर्ने। प्रदेश सरकारहरूमा नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीले सहकार्य गर्ने। कोशी बागमती र लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमाले र कर्णाली र सुदूरपश्चिमको नेतृत्व नेपाली कम्युनिष्ट पार्टीले गर्ने लिखित सहमति। शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा यसै शैक्षिक सत्रदेखि मेडिकल शिक्षा अध्यापन हुने। रोल्पाको सुनछहरी गाउँपालिकाको दवाङ लेकमा पहिरोमा पुरिएर दुई महिलाको मृत्यु। र प्रश्नपत्र चुहावट विरूद्धको आन्दोलन चर्किँदै गएपछि भारतका केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानद्वारा पदबाट राजीनामा।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउ न।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। सरकारले अनशनरत डाक्टर गोविन्द केसीसँग सहमतिका लागि संवाद शुरू गरेको छ। आज डाक्टर केसीले उठाउनुभएका मागबारे औपचारिक संवाद हुने सरकारले जनाएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेल हिजो धनगढ़ी पुगेर डाक्टर केसीसँग उहाँको उपचार भइरहेको सेती प्रादेशिक अस्पतालमा भेटघाट गर्नुभएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलसँगको समन्वयमा वार्ता तथा संवाद मार्फत समाधान खोज्ने उद्देश्यले आफूले पहल अघि बढ़ाएको सचिव पौडेलले जानकारी दिनुभयो। त्यस क्रममा हिजो डाक्टर केसी र उहाँका सहयोगीसँग अनौपचारिक संवाद गरी धारणा बुझिएको र आज प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डाक्टर जेवी अग्रवाल र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाको सहभागितामा संवाद गरी सहमतिको प्रयास गरिने सचिव पौडेलले जानकारी दिनुभयो। डाक्टर केसी विभिन्न पाँच बुधे माग राखी अनसनमा बस्नु भएको छ। उहाँको स्वास्थ्यमा समस्या देखिएपछि अनसन स्थल धनगढ़ीको कृष्ण मन्दिर धर्मशालाबाट हिजै सेती प्रादेशिक अस्पतालमा उपचारका लागि राखिएको छ। नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपा बीच प्रदेश सभामा सहकार्य र संयुक्त सरकार गठन गर्ने बारे तीन बुधे सहमति भएको छ। दुई पार्टीबीच भएको सहमति अनुसार संयुक्त सरकारमा कोशी बागमती र लुम्बिनी प्रदेशको नेतृत्व एमाले तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको नेतृत्व नेपाली कम्युनिष्ट पार्टीले गर्नेछ। सहमति पत्रमा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गर्नुभएको छ। मधेस र गण्डकी प्रदेशमा सरकार गठनका सन्दर्भमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने अन्य राजनैतिक दलसँग समेत परामर्श गरी सरकारको नेतृत्व र सहभागिताको स्वरूप तय गर्ने सहमति जुटेको नेकपाका संयोजक प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिनुभयो। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले राजीनामा दिनुभएको छ। प्रदेशसभाको हिजो बसेको बैठकलाई सम्बोधन गर्नुहुँदै उहाँले पदबाट राजीनामा दिएको घोषणा गर्नुभएको हो। नेपाली कांग्रेस र नेपाली कम्युनिष्ट पार्टी नेकपाले मुख्यमन्त्री कडेल विरूद्ध गत असार 32 गते अविश्वासको प्रस्ताव दर्ता गराएको थियो। अविश्वासको प्रस्तावमाथि प्रदेशसभा बैठकमा छलफल हुने कार्यतालिका अनुसार विश्वासको मत पाउने सम्भावना नभएपछि मुख्यमन्त्री कडेलले पदबाट राजीनामा दिनुभएको हो। उक्त प्रस्तावमाथिको छलफलमा भाग लिनुभएका कडेलले शुरूमै आफ्नो धारणा राख्नुहुँदै प्रदेश प्रमुखलाई भेटेर राजीनामाको औपचारिक प्रक्रिया पूरा गर्ने जनाउनुभयो। गत असार 31 गते कर्णाली प्रदेश सरकारबाट सत्ता साझेदार दल कांग्रेसका चार मन्त्रीहरूले सामूहिक राजीनामा दिनुभएको थियो। एमाले नेता कडेल 2080 चैत्र 27 गते मुख्यमन्त्री नियुक्त हुनुभएको थियो। रोल्पाको सुनछहरी गाउँपालिका एक सेरम स्थित दबाङ लेकमा गाई बाख्रा चराउने क्रममा आएको भीषण पहिरोमा परि मृत्यु हुने दुई महिलाको पहिचान खुलेको छ। जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार हिजो दिउँसो करिब एक बजेको समयमा अचानक माथिबाट खसेको पहिरोमा पुरिएकी 51 वर्षीय असौजी घरती मगर र 36 वर्षीय अमरा घरती मगरको शव निकालेर पहिचान गरिएको हो। पहिरोमा घाइते भएका 60 वर्षीय कुले घरती मगरलाई उपचारका लागि सेरम स्वास्थ्य चौकी पुर्याइएको छ। पहिरोमा परि हालसम्म 4 बाख्रा र 2 गाई पनि मरेका जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख पञ्च कुमार बाखुले जानकारी दिनुभयो। कैलालीको गोदावरी नगरपालिका 4 हाटखोली स्थित खोलामा डुबेर एक किशोरको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार हिजो दिउँसो गोदावरी नगरपालिका 4 हाटखोली स्थित खोलामा पौडी खेल्ने क्रममा डुबेका 15 वर्षीय पुष्पराज चौधरीको उपचारका क्रममा मृत्यु भएको हो। निज जोशीपुर गाउँपालिका 2 घर भई हाल धनगढ़ी उपमहानगरपालिका 7 मनेहरामा बस्दै आउनु भएको थियो। मृतकको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढ़ी लगिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक कैलाश सिंह विष्टले जानकारी दिनुभयो। चीनबाट आयात भएको एसआरएम कम्पनीबाट निर्मित विद्युतीय ईभी हिजो साँझ भोटेकोशी नदीमा खस्दा चालक सहित ईभी बेपत्ता भएको छ। रसुवाका सहायक प्रमुख जिल्लाधिकारी ध्रुव प्रसाद अधिकारीका अनुसार सवारी साधनमै बेपत्ता हुनेमा रसुवा जिल्ला कालिका गाउँपालिका 3 निवासी 22 वर्षीय सबिन तामाङ रहेका छन्। सो सवारी साधन भन्सार जाँच पास गराई काठमाडौँ ल्याउने क्रममा गोसाईकुण्ड गाउँपालिका 5 स्याफ्रु बेसीको दक्षिण चिलिमे जलविद्युत केन्द्र नजिक भोटेको सीमा खसेको सहायक प्रमुख जिल्लाधिकारीले बताउनुभयो। घटनाको सूचना पाउना साथ खोज र उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षा निकाय परिचालन गरिएको छ। काठमाडौँको तारकेश्वर नगरपालिका 1 चुनदेवीमा कारभित्र जलेको अवस्थामा एक महिलाको शव फेला परेको छ। तारकेश्वर नगरपालिका 9 बस्ने 45 वर्षीय रश्मि रिजालको शव जलेको अवस्थामा भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिलीप घिमिरेले जानकारी दिनुभयो। निजको खोजी गर्दै जाँदा शुक्रबार हराएकी उनको हिजो कारको पछाडिको सीटमा जलेको अवस्थामा शव फेला परेको उहाँले जानकारी दिनुभयो। कारको भित्री भाग अधिकांश जलेको र निसासिएर निजको मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ। घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान अघि बढ़ाएको छ। कैलालीको गेटामा रहेको शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा यसै शैक्षिक सत्रदेखि मेडिकल शिक्षा अध्यापन हुने भएको छ। सरकारले स्वास्थ्य विज्ञान विश्वविद्यालय गेटाका लागि चालू आर्थिक वर्षमा 2,53,00,00,000 बजेट विनियोजन गरेसँगै विभिन्न 4 शैक्षिक कार्यक्रम सञ्चालनको प्रक्रिया अगाडि बढ़ेको विश्वविद्यालयले जनाएको छ। धनगढ़ीबाट संवाददाता जगत साउदको रिपोर्ट।
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय गेटा कैलालीमा यसै वर्षदेखि मेडिकल शिक्षा अध्यापन हुने भएको छ। गेटामा मेडिकल शिक्षा सहित 4 शैक्षिक कार्यक्रम सञ्चालनका लागि आवश्यक सम्पूर्ण प्रक्रिया अघि बढाइएको विश्वविद्यालयले जनाएको छ। गेटा स्वास्थ्य विज्ञान विश्वविद्यालयका रजिस्ट्रार डाक्टर भीमबहादुर चन्द यसै शैक्षिक सत्रदेखि 4 शैक्षिक कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको बताउनुहुन्छ।
एमबीबीएसमा 50, बीएससी नर्सिङमा 30, बीएससी एमएलटीमा 20, ब्याचलर्स इन अप्टोमेट्रीमा 20 गरेर 4 कार्यक्रम यो शैक्षिक सत्रबाट सञ्चालन गर्ने गरी हामी लागिरहेका छ र 4 प्रोग्रामका लागि चिकित्सा शिक्षाको नियमानुसार चाहिने फ्याकल्टीहरूको पनि रिक्रुटमेन्टको प्रक्रियामा रहेको छ। अरू चाहिँ बेसिक साइन्सका कुरा पनि हामीले अगाडि बढाएका छौँ।
मेडिकल शिक्षा कार्यक्रम सञ्चालनका लागि भनेरै तत्कालीन गेटा अस्पताललाई 300 शैयाको अस्पतालका रूपमा स्तर उन्नति गरिने भएको छ। यसका लागि प्राविधिक तथा व्यवस्थापकीय कार्य थालिएको छ। आवश्यक जनशक्ति पदपूर्ति गर्न अहिले कार्यविधि बन्दैछ। स्वास्थ्य विज्ञान विश्वविद्यालयका रजिस्ट्रार डाक्टर भीमबहादुर चन्द
शिक्षण अस्पतालको 300 शैयाको पूर्ण रूपमा सञ्चालन गर्नका लागि नपुग कुराहरू हामी पुरा गर्दैछौ र स्वास्थ्य निर्देशिका मापदण्ड अनुसारका जनशक्तिहरू पछि स्थायी प्रतिपूर्ति नहुँदा सम्बन्धी हामीले कार्यविधि बनाएर करारमा नियुक्त गर्छौँ।
सरकारले घेटामा 7 अरब बढी लागतमा भौतिक पूर्वाधारका संरचना निर्माण गरेको छ। वर्षौं पछि कैलालीको घेटामा मेडिकल शिक्षाका कार्यक्रम सञ्चालनको तयारी थालिनु स्वागत योग्य रहेको सरकारवालाको भनाइ छ।
सुदूरपश्चिम जनताको संघर्षबाट जन्मेको यो विश्वविद्यालय हो। नेपाल सरकारले एमबीबीएस लगायतका कार्यक्रमहरू सञ्चालन गर्ने भनेको छ, यो एकदम खुसीको कुरा हो।
नेपालमा थुप्रै अब मेडिकल कलेजहरू भइसक्दाखेरि पनि सुदूरपश्चिम प्रदेशमा एउटा पनि मेडिकल कलेज प्रतिष्ठान थिएन र पछिल्लो समय शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयभित्र एमबीबीएस लगायतका शैक्षिक कार्यक्रमहरू शुरू गर्ने कुरा छ, यो एकदम स्वागत योग्य कुरा हो।
नेपालमा मेडिकल शिक्षा पढाइ शुरू भएको 5 दशक पछि सुदूरपश्चिम प्रदेश चिकित्सा शिक्षा विकासमा जोडिने भएको छ। यसले सुदूरपश्चिम प्रदेशको विकास र समृद्धिमा थप टेवा पुग्ने विश्वास गरिएको छ। जगत साउद, रेडियो नेपाल, धनगढी।
सभामुख डोलप्रसाद अरियालले अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2081ले नेपालको अभौतिक सांस्कृतिक सम्पदाको संरक्षण, सम्वर्धन, विकास तथा पुस्तान्तरणलाई कानूनी आधार प्रदान गर्ने बताउनु भएको छ। छिन्नतला गीत पुरस्कार गुठीद्वारा हिजो काठमाण्डुमा आयोजित पुरस्कार समर्पण समारोहमा उहाँले विधेयक मार्फत विभिन्न जाति, भाषा, धर्म, संस्कृति र समुदायका मौलिक परम्परा, ज्ञान, सिप, कला र सांस्कृतिक अभिव्यक्तिको संरक्षण, अभिलेखीकरण र प्रवर्धन हुने विश्वास व्यक्त गर्नुभयो। समारोहमा सभामुख अरियालले वरिष्ठ हास्य व्यङ्ग्य कलाकार मदन कृष्ण श्रेष्ठ, गीतकार डाक्टर नवराज लम्साल, संगीतकार किरण कडेल, गायिका विमला राई र सारिका घिमिरेलाई पुरस्कार प्रदान गर्नुभएको थियो। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले मध्य प्रदेशका 10 पालिकामा कृषि नमूना एकीकृत कार्यक्रम लागू गरिने बताउनु भएको छ। जनकपुरमा संघ प्रदेश समन्वय सम्बन्धी उच्च स्तरीय बैठकमा मन्त्री चौधरीले कृषि अनुसन्धान, प्रविधि हस्तान्तरण र प्रांगारिक खेतीलाई प्राथमिकतामा राख्दै किसानको खेतसम्म प्रत्यक्ष सेवा पुर्याउने गरी मध्य प्रदेशका 10 पालिकालाई नमूना कृषि कार्यक्रमका रूपमा छनौट गरी कार्यान्वयन गरिने बताउनुभयो। बैठकमा मध्य प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले संघीय सरकारले कार्यान्वयन गर्ने कार्यक्रमलाई सफल बनाउन प्रदेश सरकारको पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। मध्य प्रदेशमा यस वर्ष सिंचाई पुगेका क्षेत्रमा राम्रै धान रोपाई भए पनि आकाशे पानीको भरमा खेती हुने क्षेत्रमा भने रोपाई सुस्त छ। धान रोप्ने समय अन्तिमतिर आइपुग्दा मध्य प्रदेशको महोत्तरी जिल्लामा सबैभन्दा कम 50% मात्रै रोपाई भएको छ। संवाददाता मंजित कुमार रामको रिपोर्ट।
कृषि विकास निर्देशनालय मध्य सरकारका अनुसार सिरहामा सबैभन्दा बढी 80% रोपाई भएको छ। त्यस्तै पर्सामा 65, सर्लाहीमा 60, रौथटमा 55, बारामा 55, धनुषामा 50, सप्तरीमा 50 र सबैभन्दा कम मोहतरीमा 39.49% धान रोपाई भएको मोहतरी कृषि ज्ञान केन्द्रका सूचना अधिकारी अविरल कुमार महतो बताउनुहुन्छ।
पानी पर्न नसकेको अवस्था छ, जसले गर्दाखेरि चाहिँ रोपाई अलिक कम भएको छ र जुन स्थानमा अथवा जुन क्षेत्रमा चाहिँ भूमिगत सिँचाइको व्यवस्थाहरू छ अथवा ठुलो पैनाहरूको व्यवस्था छ त्यहाँ चाहिँ राम्रै रोपाई भइरहेछ र अरू क्षेत्रमा चाहिँ बिस्तारै बढिरहेछ।
पानी र मलको अभावले जुधिरहेको किसान जसोतसो धान रोपिरहेका छन्। महोत्तरीको सम्सी गाउँपालिका 2 का किसान रामबाबु यादव।
बोर्डिङ से पटाके लोग दिक्कत है, सुख से लोग हाथ के पूरा भगले, मतलब खेती करने में दिक्कत आए, नदी की व्यवस्थित नहीं थी। नदी
मधेसका किसानलाई यो पाली पनि धान रोपाई पछाडि धकेलियो भने उत्पादन घट्ने चिन्ताले पिरोलिरहेको छ। राम गोपालपुर नगरपालिका 5 टेङ्गरकी किसान शैलदेवी राम। साउनको पहिलो सतासम्म सकिसक्नु पर्ने रोपाई मधेसमा वर्षाको प्रवृत्तिमा आएको फेरबदलका कारण पछि सर्दै गएको छ। गत वर्ष त मधेस प्रदेश सरकारले सुखा ग्रस्त क्षेत्र नै घोषणा गरेको थियो। रेडियो नेपालका लागि मंजित कुमार राम मोहतरी।
खोपका लागि ग्लोबल अलायन्स गाभीले नेपालसँग 3,08,271 अमेरिकी डलर फिर्ता नमाग्ने निर्णय गरेको छ। गाभीले नेपाललाई पठाएको पत्र मार्फत विश्व स्वास्थ्य सभाका क्रममा भएको द्विपक्षीय भेटवार्ता, त्यसपछिको पत्राचार तथा नेपालले प्रस्तुत गरेको प्रस्तावका आधारमा उक्त निर्णय गरिएको जानकारी दिएको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी न्यूजील्याण्ड र पोर्चुगल पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाण्डु बुढा नीलकण्ठ नगरपालिका 12 बस्ने ओखलढुङ्गा घर भएका 29 वर्षीय सुरेश घिमिरेले पोर्चुगल पठाइदिन्छु भन्दै एकजना पीड़ितबाट 18 लाख रूपियाँ र काठमाण्डु तारकेश्वर नगरपालिका 10 बस्ने रूपन्देही घर भएका 51 वर्षीय राजकुमार भण्डारीले न्यूजील्याण्ड पठाइदिन्छु भन्दै दुईजना पीड़ितहरूबाट 3 लाख रूपियाँ लिई सम्पर्कविहीन भएको पीड़ितहरूको उजुरीको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरूलाई आवश्यक अनुसन्धान तथा कार्यवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डु पठाइएको प्रहरीले जनाएको छ। नेपाल विद्युत प्राधिकरणले आर्थिक ऐन 2083 अनुसार असार 1 गतेदेखि 32 गतेसम्मको विद्युत खपतमा मूल्य अभिवृद्धि कर लाग्ने वा नलाग्ने विषयमा आन्तरिक राजस्व विभागसँग राय मागेको छ। प्राधिकरणका कायम मुकायम कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले विभागलाई पत्राचार गरेर विद्युत प्राधिकरणले मासिक रूपमा खपत भएको विद्युतको रिडिङका आधारमा बिलिङ गर्दै आएकाले असार 1 गतेदेखि 32 गतेसम्मको खपतको बिलिङ 2083 साउन 1 गतेदेखि भएको खण्डमा मूल्य अभिवृद्धि कर आकर्षित हुने वा नहुने विषयमा स्पष्ट पार्न अनुरोध गरेको छ। अब अन्तर्राष्ट्रिय समाचार। भारतका केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले सरकारी सेवामा प्रवेश सम्बन्धी प्रश्नपत्र चुहावट सम्बन्धी विवादपछि हिजो पदबाट राजीनामा दिनुभएको छ। शिक्षा मन्त्री प्रधानले देशभर जारी विरोध प्रदर्शनका बीच विद्यार्थीहरूको हितलाई केन्द्रमा राख्दै र युवाहरूलाई भ्रममा नपर्न नदिन आफूले केन्द्रीय मन्त्री परिषदबाट राजीनामा दिएको बताउनु भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई सम्बोधन गर्दै लेखिएको राजीनामा पत्रमा उहाँले शिक्षा क्षेत्रसँग 4 दशकभन्दा बढ़ी समयदेखि आबद्ध रहेको उल्लेख गर्नुहुँदै सशस्त समावेशी र दूरदर्शी शिक्षा प्रणाली राष्ट्र निर्माणको आधार भएको बताउनु भएको छ। यसैबीच शिक्षा मन्त्री प्रधानले पदबाट राजीनामा दिएपछि कक्रोच जनता पार्टी सीजेपीले आन्दोलन फिर्ता लिएको छ। सीजेपीका मुख्य प्रवक्ता सौरभ दासले हिजो आयोजित पत्रकार सम्मेलनमा शिक्षा मन्त्री प्रधानले राजीनामा दिएकाले आफ्ना मागहरू सम्बोधन भएको भन्दै सहमतिका शर्तहरू तोकिएको समयसीमाभित्र पालना हुने विश्वासका साथ आन्दोलन फिर्ता लिइएको जानकारी गराउनुभयो। आन्दोलनका क्रममा सामाजिक अभियन्ता सोनम वाङचुकले जन्तर मन्तरमा 26 दिन लामो अनसन गर्नुभएको थियो। यस्तै भारत सरकारले प्रश्नपत्र चुहावट रोक्न विशेष फास्ट ट्र्याक अदालत र विशेष कार्यदल एसटीएफ गठन सहित कड़ा पेपर चुहावट विरूद्धको कानून ल्याउने तयारी गरिरहेको जनाएको छ। फ्रान्स र स्पेनमा फैलिएको भीषण डढेलोका कारण 1,60,000 भन्दा बढ़ी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। तीव्र हावा र लामो खडेरीका कारण डढेलो तीव्र रूपमा फैलिदा दुवै देशले युरोपेली संघ ईयूसँग सहयोग मागेका छन्। फ्रान्सको दक्षिण पश्चिमी बोर्डो क्षेत्र र स्पेनको राजधानी म्याड्रिड आसपासका क्षेत्रमा डढेलोले व्यापक क्षति पुर्याएको छ। फ्रान्समा करिब 1,41,000 तथा स्पेनको म्याड्रिड क्षेत्रमा करिब 25,000 मानिसलाई सुरक्षित स्थानमा सारिएको अधिकारीहरूले जनाएका छन्। युरोपेली आयोगले सहयोग स्वरूप फ्रान्सका लागि 3 र स्पेनका लागि 4 पानी बोक्ने अग्नि नियन्त्रण विमान परिचालन गरेको जनाएको छ। यसैबीच फ्रान्सका राष्ट्रपति इमान्युएल म्याक्रोले डढेलो नियन्त्रणका लागि युरोपेली संघसँग सहयोग माग्दै सेनालाई परिचालन गर्न निर्देशन दिनुभएको छ। यसै साता फ्रान्स र इटालीमा डढेलो नियन्त्रणका क्रममा 3 अग्नि नियन्त्रकको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
गत आर्थिक वर्षमा नेपाल घुम्न आउने विदेशी पर्यटकको संख्या 12 लाख नागेको छ। गत आर्थिक वर्ष 2082/83 12,09,357 विदेशी पर्यटक नेपाल भ्रमणमा आएको नेपाल पर्यटन बोर्डले जनाएको छ। यस अवधिमा सबैभन्दा धेरै 3,11,531 पर्यटक भारतबाट नेपाल भ्रमणमा आएका छन्। त्यस्तै अमेरिकाबाट 1,11,325 र चीनबाट 1,09,892 पर्यटक नेपाल भ्रमणमा आएको बोर्डले जनाएको छ। बोर्डले सार्वजनिक गरेको अन्तर्राष्ट्रिय पर्यटक आगमनको तथ्याङ्क अनुसार कुल आगमन मध्ये भारतीय पर्यटकको अंश 25.76% रहेको छ। भारतपछि अमेरिका दोस्रो र तेस्रोमा चीन प्रमुख स्रोत बजारका रूपमा देखिएका छन्। गत आर्थिक वर्षमा सबैभन्दा बढी कार्तिक महिनामा 1,24,829 विदेशी पर्यटक नेपाल भ्रमणमा आएका थिए। अन्तर्राष्ट्रिय बजारमा 40 भन्दा बढी नेपालको पर्यटन प्रवर्धनात्मक कार्यक्रम गरिएको पर्यटन बोर्डले जनाएको छ। बोर्डका निमित्त कार्यकारी प्रमुख हिक्मत सिंह एयरले अन्तर्राष्ट्रिय बजारमा गरिएको प्रवर्धन, हवाई पहुँचको विस्तार तथा निजी क्षेत्रसँगको सहकार्यका कारण नेपालको पर्यटनमा सकारात्मक वृद्धि भएको बताउनुभयो। नेपालको निजी क्षेत्रको बुद्ध एयरले शनिबार नयाँ ATR विमान भित्राएको छ। कम्पनीले जारी गरेको विज्ञप्ति अनुसार आवश्यक प्रक्रिया पूरा गरी नयाँ विमानले अर्को महिनादेखि उडान भर्ने भएको छ। बुद्ध एयरले कल साइन 9NAOS विमान फ्रान्सको तुलुसबाट ल्याएको हो। बुद्ध एयरले आयात गरेको ATR 72-600 सिरिजको विमानमा एप्रोच प्रणाली जडान गरिएको छ। उक्त प्रणालीको प्रयोगबाट काठमाडौँ र भैरवा विमानस्थलमा करिब 900 मिटर भिजिबिलिटीमा पनि विमानलाई सुरक्षित रूपमा अवतरण गर्न सकिने कम्पनीले जनाएको छ। बुद्ध एयरले आगामी अगस्तको अन्तिमतिर सोही सिरिजका थप 2 विमान पनि भित्राउने योजना अनुसार काम भइरहेको जनाएको छ। यो विमानसँगै बुद्ध एयरसँग 17 विमान रहेका छन्। गुणस्तरहीन खाद्य पदार्थ उत्पादन तथा बिक्री गरेको आरोपमा मध्य प्रदेशका 62 उद्योगी व्यवसायीहरू विरूद्ध मुद्दा दायर भएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले आर्थिक वर्ष 2082/83 संकलन गरी परीक्षण गरिएका खाद्य नमूनामा कैफियत देखिएपछि सम्बन्धित जिल्ला अदालत तथा जिल्ला प्रशासन कार्यालयमा खाद्य स्वच्छता तथा गुणस्तर N-2081 मुद्दा दायर गरिएको हो। कार्यालय प्रमुख विमल कुमार दाहालले 12 र 51, 71, 7 सर्लाही र रौतहटका 3 तथा धनुषाका 1 उद्योगी व्यवसाय विरूद्ध मुद्दा दायर गरेको जानकारी दिनुभयो। गत साता नेपाली शेयर बजारको परिसूचक 2% भन्दा बढी बढेर बन्द भएको छ। अघिल्लो साता 2,677.54 बिन्दुमा बन्द भएको नेप्से गत साता 2.13% अर्थात 57.06 अंकले बढेर 2,734.60 बिन्दुमा बन्द भएको छ। गत साता शेयर बजारमा 5 दिन कारोबार भएको थियो। नेप्से बढे पनि गत साता कारोबार रकममा भने केही कमी भएको छ। अघिल्लो साता दैनिक औसत 5,83 करोड़ रुपियाँको शेयरको किनबेच भएको बजारमा गत साता दैनिक औसत 5,66 करोड़ रुपियाँको शेयरको किनबेच भएको छ। अघिल्लो साताको अन्तिम कारोबार दिन 46 खर्ब रुपियाँ बराबरको नेप्सेको कुल बजार पूँजीकरण रहेकोमा गत साता 99 अर्ब रुपियाँले बढेर 46 खर्ब 99 अर्ब रुपियाँ बराबरको शेयरको कारोबार भएको छ।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
अमेरिका, क्यानाडा र मेक्सिकोमा सम्पन्न 23 संस्करणको फिफा विश्वकप 2026 कीर्तिमान राख्दै 308 गोल भएका छन्। 39 दिनसम्म चलेको फिफा विश्वकपको 23 संस्करणमा हालसम्मकै बढी 48 राष्ट्र सहभागी भएकोमा 308 गोल भए। यसपटकको विश्व विजेता स्पेनले एकमात्र गोल खाना पुग्यो। फाइनलमा साविक विजेता अर्जेन्टिनालाई अतिरिक्त समयमा 1-0 गोलले स्तब्ध पार्दै स्पेनले विश्व फुटबलमा आफूलाई फेरि एकपटक अब्बल साबित गर्यो। यसअघि सन् 2010 स्पेन पहिलो पटक विश्व च्याम्पियन बनेको थियो। स्पेनी टीममा लियोनल मेसी, किलियन एम्बापे, एर्लिङ हालान्ड, ह्यारी केन, क्रिस्टियानो रोनाल्डो जस्ता सुपरस्टार नभए पनि स्पेनको टीम एकजुट भएर खेल्दा उपाधि हात पार्न सफल भएको फुटबल विश्लेषकहरूले बताएका छन्। सधैँ उपाधि दावेदारका रूपमा रहेर पनि विश्वकप शुरू भएको झण्डै 80 वर्षपछि मात्र स्पेनले सन् 2010 उपाधि जितेको थियो। अहिले पनि दोस्रो पटक विश्वकपको उपाधि उचाल्न उसले 16 वर्ष पर्खनु पर्यो। नेपाल खेलकुद महासंघ अन्तर्गत राष्ट्रिय ब्याडमिन्टन संघ नेपालको आयोजनामा साउन 25-30 गतेसम्म पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ। ललितपुरको यल स्पोर्ट्स एकाडेमीमा आयोजना हुने प्रतियोगितामा शीर्ष वरियताका 8 पुरूष र 8 महिला, महिला पुरूष एकल, महिला पुरूष युगल खुल्ला, अन्डर 11, अन्डर 15 र अन्डर 19 छात्र तथा छात्रा खुल्ला, 35 वर्ष माथिको युगल, 45 र 55 वर्ष माथिको मास्टर्स खुल्ला गरी 15 विधामा प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा नेपाल ब्याडमिन्टन संघमा आबद्ध 60 जिल्ला र 3 विभागीय टोलीका गरी 400 खेलाड़ीको सहभागिता रहने आयोजकले जनाएको छ। दक्षिण एसियाली नेपाली फुटबल महासंघ साफले 15 संस्करणको साफ च्याम्पियनशीपको आधिकारिक लोगो सार्वजनिक गरेको छ। प्रतियोगिता आयोजनाको तयारी अन्तर्गत बंगलादेशको राजधानी ढाकामा शनिबार आयोजित एक कार्यक्रममा साफ च्याम्पियनशीपको लोगो सार्वजनिक गरिएको हो। दक्षिण एसियाकै प्रतिष्ठित फुटबल प्रतियोगिता साफ आउँदो कार्तिक 18 मंगसिर 1 गतेसम्म बंगलादेशको ढाकामा आयोजना हुँदैछ।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो राजेन्द्र विक्रम शाही। अब मौसम सम्बन्धी जानकारी। आज देशका हिमाली र पहाड़ी भागका केही स्थान, बागमती र गण्डकी प्रदेशका तराई भागका थोरै स्थान तथा कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भागका एक दुई स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाड़ी र हिमाली भागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाण्डौ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 29 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 21.3 डिग्री सेल्सियस रह्यो। आज दिउँसो काठमाण्डौ उपत्यकाको अधिकतम तापक्रम 28 30 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाण्डौ उपत्यकामा सूर्योदय अघि बिहान 5:17 भयो भने सूर्यास्त भरे साँझ 7:02 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। अनशनरत डाक्टर गोविन्द केसीसँग आज सरकारले औपचारिक वार्ता गर्ने। प्रदेश सरकारहरूमा नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीले सहकार्य गर्ने, कोशी, बागमती र लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमाले र कर्णाली र सुदूरपश्चिमको नेतृत्व नेपाली कम्युनिष्ट पार्टीले गर्ने लिखित सहमति। शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा यसै शैक्षिक सत्रदेखि मेडिकल शिक्षा अध्यापन हुने। रोल्पाको सुनछहरी गाउँपालिकाको दवाङ लेकमा पहिरोमा पुरिएर 2 महिलाको मृत्यु। र प्रश्नपत्र चुहावट विरूद्धको आन्दोलन चर्किँदै गएपछि भारतका केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानद्वारा पदबाट राजीनामा। यो सँगै बिहान 7 समाचार सकियो। समाचारको अर्को बुलेटिन 8 अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।